بسم الله الرحمن الرحيم. والعصر، إن الإنسان لفي خسر، إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله. بہت ہی پیاری سورہ آج بھی ہمارے سامنے ہے. آئیے شروع کرتے ہیں اور اللہ تعالیٰ سے یہ دعا کریں گے کہ ہم اس میں سے وہ بات لے کر جائیں جو اگلی زندگی کے لیے ہمارے لیے کافی ہو اور ہم اس کو بہترین طریقے سے لے سکیں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. تدبر القرآن کے سلسلے میں ہم انشاءاللہ آج سورۃ العصر کو دیکھیں گے. سورۃ العصر قرآن پاک کی ایک بہت ہی خوبصورت سورت ہے، مکمل سورت ہے، اور امام شافعی رحمہ اللہ ان کے دو اقوال اس بارے میں بڑے ہی معروف ہیں جو آپ نے کبھی نہ کبھی ضرور کسی نہ کسی ناطے سے سنے ہو گے. پہلی بات وہ کہتے ہیں کہ لو لم ینزل من القرآن سواہا، اگر اس کے سوا قرآن میں کچھ اور نازل نہ بھی ہوتا تو لکفت الناس، تو یہ لوگوں کی ہدایت اور رہنمائی کے لیے کافی ہوتی. یعنی سورۃ العصر لوگوں کی گائیڈ لائن کے لیے، ان کی ہدایت کے لیے کافی تھی. شرط یہی ہے کہ انسان ان چیزوں پہ غور کرے، پھر اس پہ عمل کی کوشش کرے. پھر دوسرا ان کا قول ہے، کہتے ہیں کہ لو تدبر الناس، اگر لوگ تدبر کریں، خاص یہ سورہ اس صورت میں، لوسات و لوسیت ہوں، تو یہ ان کو کافی ہو جائے گی. کیا پتہ چلا کہ یہ صورت اپنے اندر ایک بہت بڑا نقطہ رکھتی ہے. آپ دیکھیے کہ سورۃ العصر کا نام جو ہے نا، عصر زمانے کو کہتے ہیں. عصر میں لفظ عصر جو ہوتا ہے نا، نچوڑنے کے لیے آتا ہے. آپ کبھی کسی عرب ملک میں جائیں تو وہاں جو جوسیز ہوتے ہیں نا، تو جوس کی بوٹل پہ یہ عصر لکھا ہوتا ہے، نچوڑے ہوئے. اور قرآن پاک میں یہ لفظ ہے سورۃ یوسف میں، عاصر خمرہ، وہ شخص جو قید خانے میں تھا اور اس نے خواب دیکھا اور حضرت یوسف سے اپنا خواب شیئر کیا، تو اس نے کیا کہا تھا کہ انی ارانی، میں نے اپنے آپ کو دیکھا ہے کہ میں شراب نچوڑ رہا ہوں. عصر کے وقت کو عصر اس لیے کہتے ہیں کہ اس وقت پورا دن نچوڑ رہا ہوتا ہے، جو کام ہوتے ہیں نا سارے دن کے وہ بھی پڑے ہوتے ہیں اور وقت جا رہا ہوتا ہے، پورے وقت کا ایک نچوڑ ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ بات کیوں فرمائی کہ تم میں سے جس کی عصر کی نماز فوت ہو جائے، گویا کہ اس کے گھر والے، مال، اہل عیال فوت ہو گئے. کیونکہ اس وقت ایک انسان بہت زیادہ اپنے آپ کو مصروف سمجھ رہا ہوتا ہے اور دل میں ہوتا ہے یہ بھی نہیں کام ہوا، دن چلا گیا، یہ ہو گیا، وہ ہو گیا، کس طریقے سے یہ معاملہ ہوگا. یعنی ایک کیفیت ہوتی ہے نا ایک انسان کی اپنے اندر، تو وہ واقعی اس وقت محسوس ہو رہی ہوتی ہے. اور اس وقت انسان یہ سوچ رہا ہوتا ہے کہ اچھا آج کے دن میں بھی یہ کام نہ ہوئے تو یہ نہیں ہوئے، وہ نہیں ہوئے. تو یہ تو تھی تھوڑی سی اس کی نام کی وجہ. اور ترتیب کے اعتبار سے آپ دیکھ رہے ہیں کہ قرآن پاک میں اس کو اللہ تعالیٰ نے کہاں رکھا ہے کہ جہاں پہ بالکل قرآن پاک تکمیل کی طرف ہے. اور ہم میں سے ہر ایک کو اس طرح محسوس ہو رہا ہے جس طرح عصر کے وقت دن ختم ہو رہا ہوتا ہے نا، تو قرآن پاک بھی پورا ہونے والا ہے. آپ کسی بھی لیول پر قرآن سن رہے ہیں، سیکھ رہے ہیں، اور آپ ان صورتوں کو پڑھتے پڑھاتے ہوئے بڑے اداس ہوتے ہیں. کوئی آج کل میرے دل کو پوچھے تو میرا دل بڑا اداس ہے، ہمیشہ ہی ہوتا ہے. ایسے لگتا ہے جیسے وہ ایک بچی رخصت ہونی ہو تو اس سے پہلے دل میں ایک اداسی اس کے بھی اور گھر والوں کے بھی دل میں ہے نا. یہ ایک چھوٹی سی مثال ہے، لیکن حقیقت ہے کہ قرآن کی ہر صورت کے ساتھ وہی محبت محسوس ہونے لگتی ہے. ہم انسان ہیں نا تو انسانوں ہی کی زبان میں سمجھتے ہیں. تو یہاں پہ یہ پیغام دینا کہ والعصر ان الانسان لفی خسر، زمانے کی قسم کے انسان نقصان میں ہے. آپ سوچیے، آپ یہاں بیٹھے اور ایک دم فون آئے اور انا للہ پڑھے تو سب حیران ہو گئے، پریشان ہے، خیر ہے، کیا ہوا، کیسے ہوا، کس طرح سے ہوا، تو پھر لگے گا کوئی خبر سنی ہے دکھ کی، نقصان ہو گیا. یہ لفظ کتنا بندے کو چھپتا ہے، آپ کا نقصان ہو گیا، آپ کا خسارہ ہو گیا، بینکرپسی ہو گئی، یہ ہو گیا، آگ لگ گئی، چوری ہو گئی. اس طرح کی کوئی خبر ایک انسان اپنے لیے پسند نہیں کرتا. ایسے وقت میں ایک بندے کو اللہ تعالیٰ جب یہ کہتے ہیں کہ والعصر، زمانے کی قسم، اور اللہ تعالیٰ قسم کھا سکتا ہے جس کی بھی کھا لے، اللہ تعالیٰ مخلوق کی بھی کھا سکتا ہے، اللہ تعالیٰ ہر چیز کی، کیونکہ وہ مالک ہے۔ میرے آپ کے لیے قسم کھانے میں اللہ تعالیٰ کے نام اور اس کی صفات کی قسم ہے، دیٹس اٹ۔ نہ دودھ کی، نہ بوت کی، نہ مال کی، نہ اولاد کی، نہ باپ کی، نہ ماں کی، کسی کی قسم نہیں کھا سکتے۔ جس چیز پہ قسم کھائے گی وہ کیا ہے؟ ان الانسان لفی خسر، بے شک انسان البتہ خسارے میں ہے۔ اتنی اس میں تاکید ہے، اگر عربی زبان کی باریکیوں میں الجھائے بغیر بات کروں تو ان لفظ کا مطلب ہی بے شک، تحقیق، یعنی یہ بات ڈیفینیٹ ہے۔ پھر انسان لفظ سے پہلے ال کا لگنا اس کو نکرہ سے معرفہ بنا رہا ہے۔ انسان لفظ اپنی جگہ پہ خود بھی بہت اہم لفظ تھا، لیکن ال انسان کہنا یعنی ہر انسان، ایوری ہیومن، یہ ویسے ہی جیسے بک اور دی بک کا جو فرق ہوتا ہے کہ سارے ہی انسان، آدم کے بچے جن کو اللہ نے اس دنیا میں بھیجا، اور پھر اس کے بعد آپ دیکھیے کہ ان الانسان کے بعد لفی، فا کے لفظ سے پہلے لام لگا ہوا ہے، اور اس کو لام تاکید کہتے ہیں۔ ان تاکید، ال تاکید، پھر لام تاکید کا، اور خسر کے نیچے دو زیریں، خسر تفخیم ہوتی ہے تنوین کے اندر، گویا کہ اللہ تعالیٰ نے آپ کو مجھے ہر لحاظ سے اس چیز کا احساس دلایا کہ یقیناً انسان خسارے میں ہونا تو یہ چاہیے کہ جملے کو سن کر انسان کے رونگٹے کھڑے ہو جائیں، پریشان ہو جائیں، ہائے میں نقصان میں، میرا کیا بنے گا، میرے ساتھ کیا ہوگا۔ لیکن انسان چونکہ اس چیز کو سمجھ نہیں رہا ہوتا نا، تو میرا نے ہم میں سے ہر ایک کو ہی آتی ہے یہ صورت، اور شاید دن میں کئی نمازوں میں پڑھ بھی لیتے ہوں گے، سن بھی لیتے ہوں گے، لیکن ہم اس پہ غور و فکر بہت تھوڑا کرتے ہیں۔ اللہ تعالیٰ نے اس صورت کے آغاز میں یہ بتا دیا کہ تم سب خسارے میں ہو، نقصان میں ہو، اور دیکھا جائے تم سب خسارے کی طرف تو جا رہے ہیں۔ ہر دن ہر سورج آپ کو مجھے میری موت کے قریب کر رہا ہے۔ کل ہم ملے تھے اور آج ہم مل رہے ہیں، کل کی نسبت آج ہم اپنی موت کے ایک دن قریب ہو گئے۔ یہ دیکھیے میں نے سانس لیا نا، ہمارا ہر سانس ہمیں ہماری موت کے قریب کر رہا ہے۔ لقمہ، روٹی کا جو کھایا آپ نے صبح میں کھایا ہوگا، وہ ہر لقمہ آپ کے لقموں میں سے ایک لقمہ کم کر گیا۔ تو یہاں کی تو بچپن، جوانی، بڑھاپا، سبھی کچھ نقصان ہے۔ خوشی نقصان، غم نقصان، شادی نقصان، بچے کا پیدا ہونا نقصان، کیونکہ ہر چیز اپنی اصل سے پیچھے جا رہی ہے۔ جیسے آپ کوئی گھر بناتے ہیں تو بڑا نیا لگتا ہے نا، پھر کچھ عرصے کے بعد کچھ نہ کچھ اس میں خرابیاں شروع ہونے لگتی ہیں، مستقل آپ اس کو لگے رہتے ہیں، ورنہ چند سالوں میں گھر پرانے لگنے لگتے ہیں۔ یہی بات بتا کر فرمایا کہ ان الانسان لفی خسر، دن بدن انسان نقصان کی طرف جا رہا ہے، لیکن اللہ نے اگر نقصان دیا تو اس سے نکلنے کے طریقے بھی بتائیں۔ جیسے جیسے کوئی ماہر معاشیات جو ہے کسی فرم کمپنی کو کہتا ہے کہ آپ لاس میں جا رہے ہیں، آپ کی فیکٹری نقصان میں، تو پھر آپ کہتے ہیں کہ اچھا آپ اس کو نقصان کو نفع میں بدلیں۔ اکنامکس جو ہوتے ہیں وہ یہی کچھ کرتے ہیں نا، پھر وہ کہتے ہیں آپ یہ کریں وہ کریں، ادھر پیسہ لگائیں، ادھر کریں یہ کریں وہ کریں۔ بالکل یہی چیز اللہ تعالیٰ نے آپ کے میرے لیے یہاں رکھی ہے۔ تو اگلی آیتوں میں چار شرائط، چار چیزیں جس کو آپ لکھ سکتے ہیں کہ نقصان کو نفع میں بدلنے والی چار چیزیں، آئیے خلاصہ کرتے ہیں۔ اِلَّا الَّذِينَ آمَنُوا، سوائے ان لوگوں کے جو ایمان لائیں۔ تو نقصان سے نکلنے کا پہلا طریقہ ایمان لے آئیے، سچا خالص ایمان، اور ایمان کے اللہ کو ماننا، معرفت، اللہ کے وجود کا احساس، اللہ کو ویسے مانو جیسے ماننے کا حق ہے، جیسے اس نے تمہیں کہا کہ مجھے مانو، اس کے حق دو، اس کی مرضی کے بن کے چلو، اور پھر وَعَمِلُوا الصَّالِحَاتِ، نیک عمل کرنا، یعنی آمنو کا حق ادا کرو عامل الصالحات کے ساتھ۔ یہ کیا ہے؟ پورا دین، نماز، روزہ، حج، زکات۔ اگر آپ یہاں ایک چھوٹا سا کوما لگا لینا تو یہاں آپ کی ذاتی زندگی کی عبادات پوری ہو جاتی ہے۔ بہت بڑی تعداد ہے لوگوں کی، مسلمانوں میں، جو یہ سوچتے ہیں کہ ایمان لانے کے بعد نماز، روزہ، حج، زکات کر لینے سے ہم بچ جائیں گے۔ الحمدللہ، چار میں سے دو سیڑھیوں پہ اب چڑھ گئے ہیں، کامیابی ہوگی، گرنے سے بچ جائیں گے، لیکن یہ پوری کامیابی نہیں۔ میں اس کو چھوٹی سی مثال سے سمجھانا چاہتی ہوں کہ مثال ہے کہ میڈیکل پروفیشن میں एंड तक पहुंचने में आपको एफएससी के बाद 4 साल लगते हैं। कोई 2 साल करके कहे कि मैं डॉक्टर बन गई तो बन गई, काफी कुछ उसको पता लग गया अल्हम्दुलिल्लाह, बेस बन गई, बुनियादें बन गई, लेकिन इसके बावजूद भी वो अभी डॉक्टर नहीं बनी। बस यहाँ ये समझे, आमनु पहला साल है, फाउंडेशन है, आपको दाखला मिल गया मेडिकल कॉलेज में, वामिनु सालेहात आपका दूसरा साल है, जिसमें आपने स्कूल जाना है, अपनी जिसमें आपने अपनी यूनिवर्सिटी में जाना भी है, रोज सबक देखना है, सुनना है, क्लास अटेंड करनी, टीचर की बात को मानना, यानी जो लाइबिलिटीज लगती हैं वो सारी की सारी आपने भुगतनी है, ऐसे ही है ना। फिर कहीं जाकर आप उस चीज को पाएंगे, लेकिन कोई बीच में रुक गया ना तो सारी जिंदगी वो वहां खड़ा होकर दूसरे साल का सिलेबस लेके पढ़ता रहे, 1 दिन 2 दिन 3 दिन 5 दिन 7 दिन, वो डॉक्टर नहीं बनेगा। ये लग पाता है कि उसको वो बुक्स रट जाएंगी, हिफ्स हो जाएंगी। ये है उन लोगों का हाल जो आज मुसलमान होने के बाद सिर्फ 5 वक्त की नमाज रोजे हज को कामयाबी की दलील समझते हैं। नमाज रटी भी है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, इस टोन में हम कभी कभी पढ़ते हैं, ये तो शुक्र है हम ऊंची आवाज में नहीं पढ़ते, साथ बैठा बंदा हंसने लग जाए। जैसे अगर मैं ही अभी तेज तेज बोली हूँ ना तो आपको अजीब लगा, या मैं बोलूँ तो आपको अजीब लगेगा कि इनको क्या हो गया। हैरत की बात है, आपस में बात करते हैं कितने आराम से, तहम्मुल से, हम बच्चों से, बड़ों से, छोटों से, मुलाजमों से, और अल्लाह से हम बातें करते हैं अल्हम्दुलिल्लाह। तो दैट मीन कि हमें अभी इसकी पूरी समझ नहीं आई, ठीक। फिर दूसरी बात आप देखिए कि जब आप आमनु कर लेते हैं ना तो ये कभी हो नहीं सकता कि आप अमेलो सालेहात ना करें, और अमेलो सालेहात हकीकत में अगर सुन्नत के मुताबिक है ना आपके मेरे, तो फिर ये कभी नहीं हो सकता कि हम उसके बाद वतवासो बिल हक ना करें। यहां से अब 2 अगले तकाजे हैं जिसका ताल्लुक इज्तमाई जिंदगी से। आमन और अमिल सालेहात आपकी मेरी जाती जिंदगी है, नमाज, रोजा, हज, जकात, फिर हमारी तहारत के मसाइल, यानी जो डे टू डे लाइफ मुझे आपको जीना है, शादी का तरीका, मरने का, जीने का, ये सब हो गया। यहाँ तक भी बहुत खुशकिस्मत है वो लोग जो पहुंचे। आज तो हालात ये हो गए कि बहुत सारे इधर भी नहीं है, लेकिन तीसरी और चौथी 2 सीढ़ियां हैं इज्तमाई जिंदगी की। उम्मत मुस्लिमा का फर्द होने के नाते जो हमारा तीसरा काम है वो क्या है, वतवासो बिल हक, एक दूसरे को हक बात की नसीहत करना। तवासी बिल हक क्या होता है कि जब आप किसी को ना हक का रास्ता इख्तियार करते देखें तो आप तवासी, तवासी क्या है उर्दू में सुनते हैं, वसीयत, वसा वही लफ्ज है, और वसीयत कहते हैं बड़ी अहम बात को, ऐसी बातें आम नहीं होती, हमारे यहाँ मारूफ भी है और सच भी है कि मौत के वक्त जो नसीहत की जाए उसको वसीयत कहते हैं। कुरान में भी ये लफ्ज आया, युसीकुम अल्लाहु फी औलादिकुम, लेकिन मौत के वक्त की नसीहत को वसीयत क्यों कहते हैं, क्योंकि मौत के वक्त बंदा बड़ी अहम बात करता है, उस वक्त उल्टी सीधी बातें नहीं करता। तो किसी भी मौके पर आप किसी को कोई नसीहत करें बहुत अच्छी, तो आप कह सकते हैं कि मैं तुम्हें इसकी वसीयत करता हूँ। सूरह अल-अनआम में एक आयत है कि जिसके बारे में सहाबा कराम कहा करते थे कि अगर तुम में से कोई अगर नबी सल्लम का वसीयत नामा पढ़ना चाहे तो ये पढ़ ले, यानी उसमें बेसिक्स हैं, बदीहात फितरा या उम्महात शरीयत की जो उम्महात थी वो सारी हैं। तो बात का खुलासा क्या निकला, पहले आपको अल्लाह की मार्फत होगी आमन, दूसरे नंबर पे आप अमेलो सालेहात करेंगे तो आप रब की बातें मानेंगे कि वो आपसे चाहता क्या, तीसरी आप अपने इर्द गिर्द वालों को देखेंगे वो क्या कर रहे हैं, अब वो ठीक नहीं कर रहे तो फिर आप चुप करके नहीं बैठेंगे, आप ये नहीं कहेंगे मैं क्या करूं, मैं क्यों बुरी बनूं, सबको पता है, सबके घरों में कुरान है, हम हमें भीड़ों के चिज्जे में क्यों हाथ डालूं। और याद रखे तवासी हक बहुत मुश्किल है, आप एक छोटे बच्चे से भी छुरी मांगे ना तो वो आगे से रिएक्शन शो करेगा, आपके लिए वो छुरी है, बच्चे के लिए खिलौना है, वो कहेगा ये आज क्या चीज हाथ में आ गई है। बिजली के तार को चमकती देखकर बच्चा उसकी तरफ लपकता है, आप उसको रोके चीखेगा, बच्चा जितना रिएक्शन शो करता है ना वल्लाही उससे बहुत ज्यादा रिएक्शन वो लोग शो करते हैं जो अब बच्चे नहीं रहे, और वो क्या कहते हैं, तुम हमसे हमारे मन पसंद तरीके छुड़ाते हो, तुम हमसे हमारी ख्वाहिशों की जन्नत को दूर करते हो, तुम हमसे बाप दादा के तौर तरीकों को छुड़ा रहे हो, ये तो वाकई किसी के हाथ से छुरी छुड़ाने से भी मुश्किल काम है। इसीलिए फिर चौथी बात कह दी, वतवासो बिल हक की वतवासो बिल सब्र, सब्र के बगैर ये काम नहीं हो सकता। जो सेल्फ कॉन्शियस लोग होते हैं ना, सेंसिटिव लोग, मैं बहुत सेंसिटिव हूँ, मुझे कोई कुछ कह दे मुझे रात को नींद ही नहीं आती, मैं अपने बारे में बात नहीं सुन सकती, तो वो यहीं से पलट जाए जिसे जहाँ हो प्यारी। हसास लोग तवासी बिल हक का काम नहीं कर सकते। इधर तो आपको हर वक्त को बात सुननी पड़ेगी। 10 अच्छा कहते हैं ना वो सबको दिखता है, कोई एक आपको बुरा भी कहेगा, 10 आपकी बात सुन के समझ के रो के जाएंगे और एक आपको रुला के भी जाएगा। इंसानों में देख लीजिए, बल्कि मैं इस पर अक्सर बात करती हूँ, आप आजमा भी लीजिए, आपके घर के इर्द गिर्द जो सिस्टर्स हैं, आपके खानदान के लोग हैं, जो भी आपके रेंज में, आप उनसे 10 बातें करें। क्या है आंटी जी बैठे बातें करते हैं, रमज़ान आया हुआ है, कुछ करें, बहुत खुश होंगी। आप उन्हें कहती हैं चलें ये दुआ पढ़ लें, इसका बड़ा स्वभाव है, कहेंगे हाँ लिख के दे दो बेटी मुझे। फिर आप कहती हैं मिल के तस्बीह नमाज़ पढ़ लें, वो कहेंगे इससे अच्छी तो बात ही कोई नहीं है। यानी आप डूज की बातें करते रहें, अच्छी अच्छी बातें, फजाइल बताते रहें, इस काम को करने का इतना अजर इतना अजर, बहुत खुश होंगे। लेकिन जो ही आप उनको किसी एक ऐसी बात को छोड़ने का हुक्म देंगी कि जो वो कर रही हैं, तो वो ऑफेंड हो जाएंगी, डिफेंसिव हो जाता बंदा। हम अपनी गलतियों के बहुत बड़े वकील होते हैं और दूसरों की खूबियों के। एक गलत चीज़ को छोड़ना 100 अच्छी चीज़ें अपनाने से मुश्किल है। इसीलिए आज आपको उम्मत का हाल क्या दिख रहा है, नेकियों में नेकियां भी बड़ी हैं माशाल्लाह। जितने लोग आप हज उम्रे पे जाते हैं, पहले थोड़ी जाते थे, बारी नहीं आती, अब उन्होंने पैसे लगा दिए कि आप अगर एक साल के अंदर दोबारा जा रहे हैं तो आपको 2000 रियाल, 60,000 रुपया बनता है आपका, इससे भी ज़्यादा, 65,000, सिर्फ इसलिए ज़्यादा कि आपको दोबारा क्या शौक चला गया। कभी सोचे हम ये कोटा सिस्टम क्यों है कि जाने वाले बहुत है, जिन्होंने जाना है वो फिर भी जाते हैं, लेकिन कुछ परसेंट जब रुक भी जाते होंगे ना, ये है। अल्हम्दुलिल्लाह लोगों को नेकियों का बहुत शौक है, रमज़ान है, आप देखिए मस्जिदों में तरावियाँ लोग पढ़ने जाते हैं, इफ्तारियाँ भी कराते हैं। लेकिन जो नहीं शौक, वो तवासी बिल हक और तवासी बिल सब्र का। और इसके ऊपर तो एक पूरा मौजू है, मैंने एक बुक पढ़ाई थी पिछले साल पाकिस्तानी आई थी जब, उसका नाम है कि अमर बिल मारूफ और नहीं अनिल मुनकर में खवातीन का किरदार, पढ़ने के काबिल बुक है, डॉक्टर फजल अली साहब की बुक है, आप किसी बुक स्टॉल से ले सकते हैं और सुनना चाहे तो उसके ऑडियोज भी मौजूद हैं। कि खवातीन ये काम करें, इसको तो लोग और भी हैरत से देखते हैं, औरतों का क्या काम है वो बच्चे पालें, औरतों का क्या काम है वो घर बैठे जैसे मर्जी पालें बच्चे, बिगाड़ दें बच्चों को और घरों को इस्तबल बना दें, तो औरतों को भी ये काम सीखने की ज़रूरत है। फिर दूसरी बात देखिए कि ये सूरत जो असर है ना, ये बिल्कुल मक्की दौर के इब्तदा में नाजिल हुई थी, चंद जुमले हैं लेकिन इसमें बहुत बड़ी हकीकत है, और अल्लाह ने इसको इतनी इज्जत दी कि वे सहाबे कराम जब आपस में मिलते थे ना और थोड़ा सा जुदा होने लगते थे, होता है ना कि चलो कोई अच्छी बात कर जाते हैं तो फिर कहते थे आओ सूरत असर को दोहरा लें, वलअस्र इन्नल इंसान लफी खुस्र इल्लल्लज़ीना आमनू वअमिलू सालिहाती वतवासो बिल हक वतवासो बिस सब्र। किस ज़माने की कसम, इंसान बड़े खसारे में है सिवाय इन लोगों के जो ईमान लाए और नेक अमाल करते रहे और एक दूसरे को हक बात की नसीहत करते रहे। याद रखिए ये कामयाबी के इंग्रेडिएंट्स हैं, इंग्रेडिएंट्स ऑफ सक्सेस। एक भी काम होगा ना तो कामयाबी नहीं है, समझिएगा, बहुत अहम बात कहने लगी हूँ, ये ऑप्शन नहीं है। दो बातें बताऊँगी बहुत ही अहम है, शायद ही कभी सुनी हो आपने। नंबर एक, इन चार में ऑप्शन नहीं है कि इधर और, ये कर लो या वो कर लो, चलो एक नहीं तो दूसरी कर लो, दूसरी नहीं तो तीसरी कर लो। ये बिल्कुल इसी टेबल की मिसाल जिसकी चार टांगे हैं, ऑप्शन तो नहीं होती ना कि एक टांग रखो कि नहीं दूसरी, चार ही लाजमी और चारों बराबर होनी चाहिए। ज़रा सी ऊंची नीची होगी तो टेबल टेढ़ा हो जाएगा, उसका जो मकसद है वो फौत हो जाएगा। तो ये नंबर एक, ये मस्ट है, डेफिनेटली ये करनी पड़ेंगी। दूसरी बात इससे भी बड़ी है, और वो क्या है कि ये कोई जन्नतुल फिरदौस में जाने की क्राइटेरिया नहीं दिया आपको अल्लाह ने मुझे, यह साबिकून अव्वल उनका क्राइटेरिया नहीं है, ये लीस्ट मिनिमम पासिंग मार्क्स है। क्योंकि खसारे से निकलने का रास्ता है, तो वो बहुत थोड़ा ही है ना। ऐसे ही कि आप टीचर हैं और आप अपने स्टूडेंट को कहते हैं कि देखो 30 नंबर जो ले रहे हो तो थोड़ी मेहनत करो, 10 और ले लो, चलो पासिंग मार्क्स तो तुम्हें मैं दे दूँ। तो ये पासिंग मार्क्स हैं, आप ज़रा से इस पर सोचें कि अगर पासिंग मार्क्स वाले पे हम पूरे नहीं उतरे तो हमसे कहाँ तवक्को की जाती है कि हम जिहाद करेंगे और कहाँ जाएंगे और हम दीन के लिए इस्लाम के लिए क्या करेंगे। और आज बहुत बड़ा एक ड्रॉबैक है उम्मत का, हमारे यहाँ कामयाबी का नुस्खा बदल चुका है। हम कामयाबी किसको समझते हैं कि हम पढ़ जाएं, अपने ऊपर लेते हैं, फिर जॉब मिल जाए, फिर ख्वातीन होने के नाते शादी हो जाए, शादी होने के बाद हमारे यहाँ क्राइटेरियन क्या है कि बच्चे हो जाएं, बच्चे ना हो तो लोग कहते हैं ये तो नाकाम है, पता नहीं आगे जाके क्या होना है। हाँ, फिर बच्चे हो जाएं तो उसके बाद हमारा कामयाबी का क्राइटेरियन अगला क्या बन जाता है कि हमारे बच्चे स्कूल जाने लग जाएं, स्कूल जाने लगे तो फिर हमारा क्राइटेरियन क्या है कि बच्चे अब एक आला किसी भी करियर में चले जाएं। फिर जब जवान होते हुए बच्चे जब हमारे इर्द गिर्द पहुँच जाते हैं तो उसके बाद हमारा फिर अगला क्राइटेरियन क्या होता है कि इनके अच्छे रिश्ते हो जाएं। और अपने बच्चों की कामयाबी को हम देखें तो ये तो और भी दुखी बात है। आज हमारे घरों की ज़िंदगी का नक्शा बदल चुका है क्योंकि हमारी कामयाबी का मेयार बदल चुका है। आज हम अपने बच्चे को किसी एक प्रोफेशन में पास होता, कामयाब होता देखकर कहते हैं शुक्र है ये बच्चा कामयाब हो गया। हमारे यहाँ आज के दौर में क्या कहते हैं, ग्रेजुएट होने को कामयाबी कहते हैं। किसी प्रोफेशन को ले लीजिए, आप मिसाल ले लें, कोई CA कर लेता है, चार्टर्ड अकाउंटेंट, आप कहते हैं कामयाब हो गया। डॉक्टर बन जाता है, बन गया। क्या आप कई डॉक्टर्स को नहीं जॉबलेस देख रहे? और चलिए मान लिया आपने कुछ पढ़ा उसके बाद आप डॉक्टर बन गए, लेकिन डॉक्टर बने लेकिन मियाँ के साथ नहीं बन रहे, ससुराल के साथ प्रॉब्लम्स हैं, तो क्या फिर डॉक्टर्स पूरे कामयाब हो गए हैं? यानी हम किसी एक फील्ड में माहिर भी हो जाते हैं लेकिन हम किसी दूसरे फील्ड में सताए जाते हैं। हम अपना लाइफस्टाइल बहुत अच्छा कर लेते हैं, हम कहते हैं हमें कोई दुख ना सुनना पड़े, सहना ना पड़े, जिंदगी अच्छी, लेकिन हम बाद जब ऐसे जाहिल लोगों के बीच में घिर दिए जाते हैं कि उनकी एक बात हमारी ज़िंदगी में बहुत सारे दुख ले आती है, तो पता क्या चला कि यह अधूरी कामयाबी है। और जब गज जो नापता है ना वही बदल दें, 36 इंच की बजाय 34 इंच का कर दें, तो जो कपड़ा नापा जाएगा वो हमेशा कम होगा। नापने वाली चीज़ से आप तोलने लग जाए, लीटर्स में आप कपड़ा नापने लग जाए, तो क्या होगा? आज हमारा हाल यह है, नॉन मुस्लिम्स को तो पीछे करते हैं क्योंकि हालांकि यहाँ बात अल इंसान की है, लेकिन हम उम्मत मुस्लिमा के लोग भी आज इस दुनिया के पीछे ऐसे भाग रहे हैं जैसे हमें आखिरत के पीछे भागना था। हमारा बच्चा स्कूल ना जाए हम दुखी हो जाते हैं, हाँ इसकी छुट्टी हो गई, लेकिन हमारे बच्चे की 7 साल की उम्र के होने के बावजूद नमाज चली जाए फजर की हमें कोई अफसोस नहीं होता। हमारे बच्चे के थोड़े से कम नंबर आए हम दुखी हो जाते हैं, लेकिन हमारे बच्चे ने रोज़ा नहीं रखा हमें गम नहीं पड़ता। तो ज़रूरत है इस बात की कि इस आयत को सुनते वक्त, पढ़ते वक्त आप और मैं दुआ भी करें और अपना मुहासबा भी करें इस बात का कि क्या मैं कामयाबी की रोड पे हूँ। MI एट द रोड ऑफ सक्सेस, रोड ऑफ सक्सेस पे है तो इंशाल्लाह पहुँच जाएंगे। और देखिए कसम खाई अल्लाह ने, वल असर, अल्लाह ताला तो कसम के बगैर भी बात कर दें तो ठीक है। तो ये चीज़ कहकर ज़माने को गवाह बना दिया जो सबसे बड़ी चीज़ आपके मेरे सामने है। और एक हदीस में आता है कहना दहर, अल्लाह खुद ज़माना है, तो वल असर कह के असल में इसमें अल्लाह ने अपनी भी कसम खाई है। और आप देखिए कि गुजरा हुआ ज़माना भी होता है, हाल भी होता है और मुस्तकबिल होता है। ज़माने का लफ्ज़ गुजरे हुए लफ्ज़ के लिए और गुजरते हुए के लिए भी आता है और आगे मुस्तकबिल के लिए आता है, यानी अगली पिछली हर बात की कसम करके अल्लाह ताला ने ये बता दिया कि तुम अपनी फिक्र करो। आज मैं और आप इस बात को सुनने के बाद अगर सिर्फ इसकी नीयत करें कि हमने अपने आप को नुकसान से नफ़े में लेके आना है, अक्लमंद मैनेजर्स वही होते हैं जो डूबती फर्म्स को ऊपर ले आते हैं। आप इसको इस वक्त समझिए कि आप एक कमरे इम्तहान में हैं, पर्चा दिया गया आपको, हल करो। अब वक्त सिर्फ 3 घंटे है, अब वक्त 2 घंटे रह गया, अब वक्त 1.5 घंटा रह गया, वक्त के साथ कम होगा ना, वक्त के साथ साथ क्या होगा? आपको लगेगा घड़ी तेज दौड़ रही है, कभी पेपर्स दिए होंगे तो वो याद कर लें। जितना थोड़ा वक्त रह जाता है उतनी आपकी स्पीड ज़्यादा हो जाती है। आप मैं अपनी ज़िंदगी को अगर 3 हिस्सों में डिवाइड करें, हम एक स्टैंडर्ड बना लेते हैं 60 ईयर्स को, तो 20 साल, फिर 20 साल और फिर 20 साल। अगर आप फर्स्ट 20s में अभी, तो इसका मतलब कि अभी आपका 2/3 टाइम मौजूद है इंशाल्लाह। आप सेकंड इरा में आ गई बिटवीन 20 to 40 हैं, तो आप फिर किधर आ गई? सेकंड इरा में आ गई। लेकिन अगर आप 40 से ऊपर हैं, तो आखिरी घंटा चल रहा है जिसमें आपने कम से कम 5 सवाल लिखने हैं। फिर कलम कितनी तेज चलता है, फिर बंदे को हमेशा गम होता है, हाय थोड़ा सा वक्त और मिले और कर लो। तो वक्त वही होता है, शुरू में हम रिलैक्स होते हैं, आहिस्ता आहिस्ता बात कर लेते हैं, बाद में एंड पे तेज भागते हैं। क्यों भागते हैं? कि इस वक्त लोग भी थक चुके हैं और आपको भी बात पूरी करनी है। तो जिसको अब एहसास हुआ है 40s में या आफ्टर 40s, उसको फिर ज्यादा तेज भागना पड़ेगा। एक यंग बच्ची इस बात को सुनती है ना, तो वो अभी से शुरू करेगी, इंशाल्लाह 60s तक अपना पर्चा हल कर चुकी होगी। हमारा मसला क्या है कि हमने देर से शुरू किया, तो हमें फिर भागना पड़ेगा। वक्त कम है, मुकाबला सख्त है, लेकिन एंड पे रिजल्ट एक ही है कि आपने 20 लोगों का खाना पकाकर टेबल पे रखना है। एक सिस्टर सुबह से लगी हुई है, तो वो शाम तक बड़े आराम आराम से कर लेंगी। आपने शुरू ही 4 बजे किया, तो फिर आपको तो भागना पड़ेगा ना। तो अल्लाह की जात ने एक एक सेकंड को कीमती रखा है। आपको देखिए, एक सेकंड में रोशनी 1,86,000 मील फी घंटा के हिसाब से रास्ता तय करती है। क्यों? क्योंकि उसके पास वक्त कम है, उसने लोगों को रोशनी देनी होती है। तो आपने मैंने भी अगर अंधेरों को रोशनियों में बदलना है, तो हमें भी भागना पड़ेगा। बचपन से हमारे स्कूलों में एक ही दुआ पढ़ाते रहे, और अभी भी वही है। मैंने इस साल आके देखा कई स्कूलों में कि लब पे आती है दुआ बन के तमन्ना मेरी। उसमें क्या हम कहते हैं? हर जगह मेरे चमकने से उजाला हो जाए, हर जगह मेरे चमकने से उजाला कह के अंधेरे दूर हो जाए। इल्म की शम्मा से हो मोहब्बत मुझको या रब, है ना। तो फिर आपने मैंने भी अगर इंसानियत को रोशनियाँ देनी है ना, तो हमें कम अज़ कम रोशनी की स्पीड से ज़्यादा तेज चलना पड़ेगा। और जिंदगी घुल रही है। एक छोटी सी बात और करके फिर आपको तिलावत सुनाते हैं, और आप दुआ भी करेंगे अपने लिए कि अल्लाह हमारे लिए इस काम को समझना आसान कर दें। आप देखिए कि एक दुकानदार है, वो सुबह जल्दी दुकान खोल लेता है, अभी बाकी दुकानें नहीं खोली, तो उम्मीद की जा सकती है ना कि वो शाम से पहले अपना सौदा बेच लेगा। लोगों को पता लग जाएगा कि ये दुकान सुबह सुबह खुलती है, जो जल्दी उठने वाले हैं वो आकर उससे स्कूलर से सामान ले जाएंगे। और सामान भी वो बेच रहा है फ्रूट की रेड़ी है। चलिए मान लिया आप फ्रूट बेचने वाला सुबह ठंडे ठंडे वक्त में आया, आधे से ज़्यादा बेच गया, बाकी दिन में थोड़ा थोड़ा करके बेचता रहेगा, तो कुछ ना कुछ तो हो ही जाएगा उसका मामला। एक सुस्त दुकानदार है, और वो आता ही लेट है, और आता भी पूरी धूप में है, और उस धूप में बैठकर केले बेच रहा है। अब बताइए कि चांसेस है ना कि उसके आधे केले ख़राब हो जाएंगे। किसी ने कहा कि मैंने सूरत अल-असर का मफहूम किसी बर्फ बेचने वाले से सीखा, जो बर्फ बेच रहा था और आवाज़ लगा रहा था कि लोगों उस शख्स पे रहम करो जिसका सरमाया घुल रहा है, यानी मुझसे मेरी बर्फ़ ले लो, क्योंकि तुम नहीं खरीदोगे ये थोड़ी देर में पिघल जाएगी। तो आपने मैंने चंद दिन महीने हफ्ते अल्लाह जाने कितने रह गए इस ज़मीन को छोड़कर आगे चले जाना है। शर्त क्या है कि आज हम इसको अपनी ज़िंदगी में जगह दे लें। एक दफ़ा तिलावत सुनते हैं और दुआ करेंगे कि अल्लाह हमारे दिलों में इस चीज़ का यकीन दिला दे कि वलअस्र इन्नल इंसान लफी खुस्र।
بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر.
आप देखिए कि सिर्फ 3 आयतें और 4 बातें बता दी, करें क्या फिर आप और मैं इसको पढ़ने के बाद? इस वक्त को गनीमत समझें। आज अगर आपको मुझे ये बात थोड़ी सी क्लिक की है, तो फिर आपकी मेरी ज़िंदगी जो है इससे मुख्तलिफ होनी चाहिए जो पीछे थी। सबसे पहले अपने ईमान का जायज़ा लें, क्या वाकई अल्लाह को उसके मार्फत के साथ पहचान लिया, क्या अल्लाह को रज़्ज़ाक अल खालिक अल मालिक अल वदूद 99 नेम्स की रोशनी में पहचान लिया। दूसरी बात, फिर अमीलो सालेहात पर गौर करें, अपने नमाज रोज़े को चेक करें, पर्सनली इबादत कोई सर पे तो नहीं है, نماز روزے کے معاملے میں پیچھے تو نہیں ہوں، اپنی ذاتی زندگی میں حلال حرام کا احساس رکھتی ہوں. پھر تیسرے درجے پہ دیکھیے کہ تواسی بالحق میں میری کیا کوشش ہے. اپنے ارد گرد والوں کو دیکھیے، ادھر ادھر قریب والے کو انفسکم و اہلیکم نارا کی بات ہے. پھر ادھر کوئی کمی بیشی ہے تو پیار سے، محبت سے، اس طریقے سے جیسے اللہ کے نبی کیا کرتے تھے، لوگوں کو اس کی دعوت دیں. اور پھر چوتھی بات جو سب سے اہم ہے، سیلف لیس کام کریں، تواسی بالصبر، اپنی ذات کے خول سے ہٹ جائیں. یاد رکھیے جو ساتھی دین کا کام شروع بڑے شوق سے کریں اور بیچ میں ایک دم کہہ دیں نہیں میں آپ کے ساتھ نہیں چل سکتی، اس میں 99% وجہ صبر نہ کرنا ہوتا ہے، تواسی بالصبر نہیں ہوتا. اور اس کی وجہ کہ آپ کو کوئی بات بری لگ گئی، مجھے کہہ دیا، میں نہیں پھر کرتی، پھر کوئی اور کر لے، میری نہیں مانی گئی، میں کچھ اور سوچتی ہوں، آپ کچھ اور، اس کے ساتھ میں نہیں چل سکتی، میں اس کے ساتھ نہیں چل سکتی، میں ادھر نہیں کر سکتا، میں ادھر نہیں کر سکتا. اس طریقے سے انسان بھاگتا دوڑتا کہ پھر وہ اپنی ذات کے دفاع میں دین کا کام چھوڑ دیتا. اگر نبی اس سوچ کے ہوتے نا تو وہ جس دن صادق اور امین کا لقب مجنو اور دیوانگی میں بدلا تھا نا، تو اس دن دین کا کام چھوڑتے. آپ میں سے جن سسٹر نے بھی پورا قرآن پڑھا ہے وہ اچھی طرح سے جانتی ہیں کہ نبیوں کو برا تک کہا گیا. سورۃ قمر میں ہم پڑھتے ہیں حضرت نوح کو گالیاں دی گئیں، ڈانٹا گیا، جھٹلایا گیا، لیکن وہ کیوں 950 سال کھڑے رہے؟ کیونکہ تواسی بالصبر تھا. اسی لیے یہ جو مراحل ہوتے ہیں نا، جو اس وقت آپ کو سکھانے کی کوشش کی جا رہی ہے کہ آپ بیٹھیں ایک استاد کے ساتھ ایک ماحول میں، پن ڈراپ سائلنس ہو، فون بند کر دیں، آپ کی نظریں ادھر ادھر نہ، یہ آپ کو صبر سکھایا جاتا ہے. اور کلاس روم میں بیٹھے بغیر آپ ٹیچر بن گئے نا، تو آپ کبھی کنٹرول نہیں کر سکتے کیونکہ آپ نے کبھی خود سیکھا ہی نہیں ہے. سورۃ کہف میں حضرت موسیٰ اور خضر میں جو مین جملہ دونوں کے بیچ میں چلتا گیا استاد اور شاگرد کے، وہ کیا تھا؟ اِنَّكَ لَن تَسْتَطِيعَ مَعِيَ صَبْرًا، کہ تو میرے سے صبر نہیں کر سکتا. تو استاد جو تھا نا، یہ صبر کرنا سکھاتا ہے. اور آپ کو پتا ہمارے اسلاف کیسے سخت استاد تھے، اتنا صبر کراتے تھے، سب جاؤ تم بیٹھے رہو، ضرورت نہیں ہے کیوں بیٹھے ہو، کب تک بیٹھے ہو، استاد بھی بیٹھتے وہ بھی بیٹھے ہیں، صبر سکھاتے تھے. وہ کہتے ہیں نا کہ انہیں کو چھٹی نہ ملی جنہوں نے سبق اچھا یاد کیا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اس امت کے لیے تڑپنے والا اور درد والا بنائے، اور اس کا نقطۂ آغاز اس قرآن کو سیکھ کر ہوگا. آپ خود ہی نہیں رب کو پہچانیں گے تو عمل صالح کیسے کریں گے، اور عمل صالح نہیں کریں گے تو کس منہ سے دوسروں کو بلائیں گے، کیونکہ زبان ہی نہیں کھلتی جس پہ عمل نہ ہو. اور جب بلائیں گے نہیں تو صبر کی کیا بات ہے؟ لوگ گھلے ملے پیار محبت سے بیٹھے ہوتے ہیں، ذرا سی کوئی بات کریں دوستیاں دشمنیوں میں بدل جاتی ہیں، رشتہ داریوں کے چھوڑنے توڑنے کے دعوے ہونے لگ جاتے ہیں. اور یہاں آپ دیکھیں لفظ خسارہ استعمال ہوا. عربی زبان میں نقصان کے لیے بہت سے لفظ ہیں، لفظ نقصان بھی عربی کا ہی ہے، نقص. سورۃ الاعراف میں قوم موسیٰ کے بارے میں آتا ہے نقسم کا لفظ آتا ہے، من اموال. پھر اسی طرح سورۃ بقرہ میں مصائب خمسہ، وَلَنَبْلُوَنَّكُمْ بِالشَّيْءِ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَبَشِّرِ الصَّابِرِينَ. تو نقص کا لفظ بھی ہے، لیکن نقصان کے لفظ کی بجائے یہاں خسارہ آیا. تو خسارے اور نقصان میں کیا فرق ہے؟ خسارہ نفع کی زد ہے، اپوزٹ ہے اسے. اور تجارت کے لفظ کے ساتھ یہ لفظ استعمال آتا ہے، یعنی گھاٹا، سودے میں گھاٹا ہونا. اور خسارہ وہ ہوتا ہے کہ اس میں کچھ بھی نہیں بچتا. نقصان ہے نا، آپ کو 100 روپے کا نقصان ہو گیا، پیچھے آپ کے پھر بھی ہو سکتا ہے 500. خسارہ کیا ہوتا ہے؟ بینکرپسی، نہ دین کرے نہ دنیا کرے، خستہ خالی. تو اللہ تعالیٰ آپ کو مجھے اس سے بچا کر رکھے، اور ہمیں اس زندگی میں اپنی اس فکر کی اس کی فکر لگا دے کہ واقعی ہم اپنے اس نقصان کو نفع میں بدلنے لگ جائیں. اور بہت آسان ہے. آپ کہیں گے اچھا اب کیا کریں، اب کیسے کریں، کیا کریں؟ بہت اطمینان کے ساتھ آمن لہو، اس پر ایمان لے. کیسے؟ ایمان کیا ہوتا ہے؟ صدقہ، اس کی تصدیق کرنا، اور واعتمدہ، واعتمد علی، اللہ پہ اعتماد کریں. جسٹ اسٹارٹ فرام ٹوڈے، اللہ کے ساتھ باتیں کرنا سیکھیں، اور انشاءاللہ آپ دیکھیں گے کہ سچے مومنوں کی خوبیاں یہ ہوتی ہیں. سورۃ حجرات 15 میں تھا انما المومنون الذین آمنوا باللہ ورسولہ ثم لم یرتابوا. سچے مومن وہ جو ایک دفعہ اللہ اور اس کے رسول پر ایمان لے ہیں، پھر ان کے دلوں میں شک نہیں آتا. اور اسی ایمان کو پھر استقامت میں ڈھالنا ہے. سورۃ حامیم سجدہ 30، ان الذین قالوا ربنا اللہ ثم استقاموا. پھر آپ استقامت کے درجے پہ آئیں گے. اور پتہ کیسے چلے گا کہ آپ ایمان لے آئے ہیں؟ تو سورۃ انفال آیت 2 کیا, انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم, اللہ کا ذکر سن کے آپ کے دل لرز جائیں گے. میں آپ اپنے دلوں کو چیک کر سکتے ہیں, اور جب دل لرزتے ہیں نا تو ایک اور جذبہ بھی آ جاتا ہے دل میں, والذین آمنوا اشد حبا للہ, سورۃ بقرہ 105, کیا کہ ایمان والے اللہ سے بہت محبت رکھتے ہیں اور پھر نبی کے ساتھ بڑی محبت ہو جاتی ہے. سورۃ نساء 65, فلا وربک لا یؤمنون حتی یحکموک فیما شجر بینہم, اپنے سارے اختلافی معاملات میں نبی کی بات کو لے آتے ہیں اور زبانی نہیں عملی ایمان چاہیے. اللہ کے یہاں جو مطلوب ہے وہ کیا ہے؟ سورۃ نساء 136, یا ایھا الذین آمنوا آمنوا باللہ ورسولہ. زبان کا ایمان تو لاتے ہو, لا الہ تو تم نے 125,000 دفعہ پڑھا ہوا ہے, ایک دفعہ وہ لا الہ بھی تو پڑھو جو تمہیں گناہوں سے روکے اور جو تمہیں اللہ کی مرضی کا بنائے. اور جب وہ پڑھو گے نا تو یہ ایمان مطلوب ہے. اللہ تعالیٰ آپ کو مجھے اس کی توفیق عطا فرمائے.
بسم اللہ الرحمن الرحیم. ویل لکل ہمزۃ لمزہ الذی جمع مالا وعددہ یحسب ان ماله اخلده کلا لینبذن فی الحطمہ وما ادراک ما الحطمہ نار اللہ الموقدہ التي تطلع على الافئدہ انها علیہم مؤصدہ.
اگلی سورت بھی دیکھیں گے, بہت ہی خوبصورت سورتوں کا سلسلہ چلتا آ رہا ہے, اور ایک سے ایک سورت کے اندر آپ دیکھیے کہ ہم سب کو میسج یہ دیے جا رہے ہیں کہ جو کر رہے ہو اس کو اللہ کے حکموں کے مطابق کرو, اور جو چھٹا ہوا ہے اس کو دیکھو کہ چھوڑ کر کہیں تم اللہ کی نظروں سے گرے ہوئے تو نہیں ہو. ترتیب کے اعتبار سے آپ دیکھیں تو مصحف میں اب اس کی اگلی سورت کیا ہے بولیے, سورت حمزہ. بالکل اخلاقی خرابیوں پہ بحث کرتی ہوئی ایک صورت جس میں لوگوں کو یہ دکھایا گیا ہے کہ اگر تم واقعی آمنو کے بدعمل و صالحات کر چکے ہو, وتواصو بالحق وتواصو بالصبر, تو اس چیز جس میں نہیں پڑھنا, یعنی آپ پچھلی صورت سے اس کا اگر رب دیکھیں نا تو دین کا کام کرنے والے کو اخلاقی خرابیاں اپنے اندر سے نکالنی پڑیں گی. تانے باتیں الزام طنز ٹونٹ کرنا یہ ویسے ہی نہیں پسندیدہ ہوں گے, لیکن دین کے کام والا بندہ یہ کرے گا نا تو لوگوں کو چبھے گا زیادہ. آئیے اس کو پڑھتے ہیں اور خلاصے کے ساتھ دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. سورۃ حمزہ 104 نمبر کی سورت ہے, اور حمزہ اور لمزہ یہ دو لفظ اکٹھے آتے ہیں. سورۃ اثر میں انسان کو ایک بہت بڑے خسارے کی وعید دی گئی, اس سے بچنے کا راستہ دیا گیا. اب سورۃ حمزہ میں تصویر کا دوسرا رخ دکھایا جا رہا ہے, ان لوگوں کے کردار کی جھلک جو آخرت سے دور, آخرت کے ڈراووں سے ڈرتے نہیں ہیں, اس تنبیہ سے اپنے آپ کو پاک سمجھتے ہیں کہ سب کچھ میرے میں, یعنی کہہ لیجئے کہ جو اپنی آپ مستی میں جینا چاہتے ہیں, ایسے لوگ کبھی کسی کو تانا دیں گے. اب دیکھیں ایک بندہ فارغ بیٹھا ہے, سنا اس کا کیا حال ہے, اس کی بیٹی ادھر کیوں ہے, ارے جلدی کر اٹھ, ایسے بولتا رہے گا. جو بندہ بہت فارغ ہوتا ہے نا وہ ہر بندے پہ کمنٹ دیتا ہے, اب راہ جاتے لوگوں کو دیکھا کرے کمنٹس دیں گے. اور ایک بندہ بیٹھا اپنے کام میں مصروف ہے, اس کو تو یہ بھی نہیں پتا کہ پاس کون آیا اور کون گیا. تو یہاں اصل میں ایک شخصیت دکھائی گئی ہے, ایم لیس پرسنالٹی, کہ جو اصل کام نہیں کر رہا نا تو پھر اس کے بعد کبھی کسی کی غیبت غیبت, کسی کا تانا, کسی کی عزت پہ حملہ, کسی کا مال ہڑپ کیا, اور اگر کوئی کام نیکی کا کرتا بھی ہے تو اندر کوئی ذاتی فائدہ ہوتا ہے اور اس سے پتہ چلتا ہے کہ یہ گھٹیا ذہن کا انسان ہے. یعنی آپ کہہ لیں کہ تھرڈ کیلیبر کا بندہ جس کو نہ اپنے سے کچھ فائدہ ملتا ہے نہ دوسروں سے, اور خواہشات ہیں ہر وقت زبان پہ جو بات آتی ہے وہی بولتا ہے اور اسی طرح کی باتیں کرتا ہے, جس نے انسان کے اعلیٰ شرف کو کھو دیا ہے اور اشرف المخلوقات سے نکل کر اسفل السافلین میں آ گیا. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں بسم اللہ الرحمن الرحیم, ویل لکل ہمزۃ لمزہ, ویل ہے ہر اس کے لیے جو لوگوں کے عیب چنتا اور تانے دیتا ہے. ویل کیا ہے؟ دو تین اس کے ڈفرینٹ اقوال ہیں, جس میں ایک سب سے اسٹرانگ ہے کہ جہنم کی ایک وادی ہے, जिसमें जहन्नमी को डाला जाएगा, तो वो कितने साल तक उसमें गिरता ही जाएगा। अल्लाह आपको मुझे बचाए। और आमतौर पर लफ्ज़ वईल तबाही के लिए आता है, बर्बादी और हलाकत के लिए आता है। ली कुल्ली हर एक कौन हुमजा, लफ्ज़ हुमजा और लुमजा साथ ही आए तो दोनों को समझिएगा। ज़ुबान के साथ जो हम बातें करते हैं ना, उसकी मुख्तलिफ़ किस्में होती हैं। एक किस्म क्या होती है? हुमजा। वो क्या है? पसे पुश्त बात करना। आप यहाँ नहीं हैं, कैसे? बस आप देखिए कि चले दोनों को समझते हैं, आप यहाँ बैठी दूसरी सिस्टर को कोई ताना देती हैं, आ गई हो तुम आज? तुम आज कैसे आ गई? आज आपको कौन ले आया? मुराद क्या है कि आप तो इस टाइप की है ही नहीं कि आप कुरान सीखने आए? इसको कहते हैं हुमजा, मुंह पे बिठा कर बात करना। और लुमजा क्या है? पीछे से बात करना। वो फलानी आ जाई, उसको शौक ही नहीं है, ऐसे ही है बस खाम खा। तो दो चीज़ें, रूबरू तनाजनी करने वाले को हुमजा और पसे पुश्त बात करने वाले को लुमजा कहते हैं। इब्ने बास कहते हैं कि हर चुगली खाने वाला, दोस्तों में जुदाई करवाने वाला और तफरका डालने वाला, और बेकसूर और बेऐब इंसानों में नक्स निकालने वाले को हुमजा और लुमजा कहते हैं। और बात अच्छी तो नहीं है लेकिन हदीस में भी है तो बात तो करनी पड़ेगी। अल्लाह के नबी ने फरमाया कि हम्माजून और लम्माजून क़यामत के दिन कुत्तों की शक्ल में लाए जाएंगे। कुत्ते का काम क्या? भौंकना, जिसको देखा भौंक दिया। कोई शायद उसको कुछ देने ही आ रहा हो, उसको भी देख के भौंकता है। तो असल में यही अमल है उन लोगों का जो हर वक्त कमेंट्स देते हैं और हर वक्त दूसरों पे बात करते हैं। और दूसरी खामी, अल्लज़ी जमा मालं वददा, जो माल जमा करता है और इसको गिनता ही जाता है। सारी ज़िंदगी का मकसद हल में मजीद, और पीछे पड़ा है अलहाक वत्तकासुर, माल माल माल। माला यमीलु मैलन कहते हैं झुकने को, उर्दू में बोलते हैं मैलान है आपका। तो माल वो चीज़ जिसमें दिल झुकता है। 9 और 99 का चक्कर, फिर 99 हो गए तो 100 हो जाए, फिर 999 हो गए तो 1000 हो जाए, फिर 9999 हो गए तो एक और हो जाए तो 10,000 हो जाए। और इसी तरह हर वक्त अपनी चेक बुकों को खोल कर अपनी स्टेटमेंट्स को देखना और ये देखना कि मेरे पास पीछे कितना था, वो कितना, आज कितनी प्रॉपर्टी, कल कितनी। अल्लाह ताला कहते हैं यहसबू अन्ना मालहु अखलदा, क्या वो ये समझता है कि इसका माल हमेशा बाकी रहेगा, यानी क्या इसका माल जिंदा जावेद है? एक दौलतमंद आदमी अपनी दौलत के ज़रिए दुनिया में अपने कुछ अच्छे नकूश अगर छोड़ जाए, आसार छोड़ जाए, तो उसका नाम हमेशा रहेगा। लेकिन अगर कोई अपने नाम के लिए कुछ करे, मसलन अहराम मिस्र, आपको पता है कि नाम नमूद के लिए बड़े बड़े जायदाद बनाए गए थे, पिरामिड्स जिसको आप कहते हैं, मिस्र में आपको बहुत सारे मिलेंगे। अब बताइए इन यादगारों को देख कर क्या समझ आता है? बहुत खूबी की बात है, कोई भी नहीं देखता। आज वक्त के साथ वो वीरान हो रही हैं, पैसे लगा कर लोग देखने भी आते हैं लेकिन उससे कुछ मिलता तो नहीं है ना। तो वो शख्स जो सारी ज़िंदगी माल कमाए फिर अपने नाम के लिए उसको खर्च करे, ऐसे बंदे को कल कुछ नहीं मिलेगा, बल्कि हो गया क्या, कल लाला युम बजन नफिल होतामा, हरगिज़ नहीं, वो तो यकीनन झोंक दिया जाएगा खोतामा में। होतामा का लफ्ज़ है ना हतमा से, तोड़ डालने वाली। आप अगर धनिया या पुदीना सुखाएं और उसको बाद में हाथ में डालें ना, तो ऐसे वो चुर चुर करता है। तो चूरा चूरा रेजा रेजा करनी असल में दोजख का एक ख़ास तबका है, जिसकी आग इतनी तेज़ होगी कि जो चीज़ उसमें डाली जाएगी एक मिनट में उसको पीस के रख देगी, जला के रख देगी। जैसे आप हरी टहनी को पकड़कर आग में डालें, चंद मिनट में पत्ते सूख जाते हैं और भुर भुरे होकर गिरते हैं। अल्लाह कहते हैं वमा अदराक मल खुतमा, और तुम क्या जानो वो होतमा क्या है, यानी इम्फेसाइज किया गया, एक्सेजुरेट किया गया, एहसास दिलाया जा रहा है। तो अल्लाह ताला कहते हैं नारुल्लाहिल मुक़द्दम, नोट कीजिए इस जुमले को, वाहिद मुकाम है कुरान का, वाहिद मुकाम है जहाँ अल्लाह ने आग को यानी दोजख को अपनी कहा है, नारुल्लाह। सच है आग तो अल्लाह ने बनाई है, ये अलग बात है कि अपनी रजा से नहीं मशीत से बनाई है, लेकिन यहाँ का नारुल्लाह मतलब यह कि अल्लाह ने आग जलाई है, सोचो कैसी होगी। उसका तो हर काम ही इतना खूबसूरत है, उसने जो किया खूब किया ना, अच्छी चीज़ बनाई तो खूब अच्छी बनाई, तो बुरी बनाई तो खूब बुरी बनाई, ऐसे ही है ना। तो تو اس آگ جو اللتی نار اللہ الموقدہ، موقدہ کا لفظ کیا ہے؟ وقودہ الناس والحجارہ. اور پہلے ہی بارے میں ہم پڑھ کے آئے تھے کہ الذی استوقد نارا فلما دات ما حوله ذهب الله بنورهم، تو جلانے کو کہتے ہیں ایندھن، فیول. کون سا؟ اللتی تتلی علی الافئدہ، وہ جو دلوں کے اوپر چڑھ جائے گی، یعنی آگ کی حدت اور تپش اتنی زیادہ کہ انسان کی جلد سکن پہ آگ لگتی ہے، یہ بھی آپ کو پتا ہوگا، لیکن اس جلد سے زیادہ اس کا دل پر اثر ہوگا. بہت گرمی ہے تو آپ کیا کہتے ہیں؟ دل گھبرا رہا ہے، گھٹن ہو رہی ہے. جب لو لگتی ہے تو آپ کو پتا کہ ایک سن سٹروک ہوتا ہے نا، دل پہ اثر جاتا ہے. یعنی اس آگ کا اثر سکن پہ نہیں ہوگا، یہ تو ہر آگ کا ہوتا ہے، اس کا اثر جا کر دل پر ہوگا. استغفر اللہ. اب دیکھیے، آج انسان خود مانتا ہے کہ الٹرا وائلٹ ریز ہیں، کہ انفرا ریز ریڈ ریز ہیں. آگ اور حرارت کی کئی قسم کی شکلیں دکھ گئیں، مائکرو ویو اوون دیکھ لیجئے، کبھی آپ باربیکیو کرتے ہیں، کبھی کوئلے جلاتے ہیں، کبھی لکڑی. تو ہوتا ماں کو سمجھ لیجئے، کہتے ہیں کہ ہوتا ماں کوئی ایٹمی انرجی کی قسم ہوگی، اٹامک حرارت. ایٹم سے جو حرارت پھیلتی ہے نا، وہ براہ راست آگ کوئی نہیں ہوتی، بس انسان کے وجود کو چیرتی جاتی ہے. اسی طرح کہتے ہیں نیوکلیئر بوم جو بن رہا ہے وہ کیا ہے؟ کچھ بھی نہیں ہوگا، لوگوں کو فضا کی آکسیجن لے لے گا، اور جدھر وہ بم چلے گا نا، ارد گرد کی آکسیجن لے لے گا، تو لوگوں کے دم گھٹنے شروع ہوتے. سب لوگ وہیں بیٹھے ہوں گے لیکن دم گھٹ جائیں گے، وہیں مر جائیں گے لوگ. تو آج دنیا میں یہ سب کچھ ہو رہا ہے، اللہ کے لیے کیا مشکل ہے. ان نہا علیہ موسادہ، بے شک وہ آگ ان پر بند کر دی جائے گی، یعنی سلنڈر میں آگ ڈال کر اوپر سے بند کر دو، یا اوون میں آگ جلاؤ اور کسی چکن کو ڈالو اور آگ سے ڈھکن بند کر دو. فی امد ممددہ، بڑے اونچے اونچے لمبے ستونوں میں ہوگی. آپ اب یہاں اس گرمی میں اس آگ کا کیا مقابلہ کر سکتے ہیں؟ اللہ کے نبی نے فرمایا آخرت کی آگ دنیا کی آگ سے 70 گنا زیادہ ہے، 69 ٹائم ایکسٹرا ہے. ٹیمپریچر آج باہر 46 ہوگا، 7 ہوگا، آپ اس کو ضرب دیجیے 70 سے کم از کم. یہ تو باہر کا ٹیمپریچر ہے، نہیں، آگ جلائیں اور اس کے اندر تھرمامیٹر رکھیں، اس کو 70 سے ملٹی پلائی کریں، تو یہ لیس ٹیمپریچر ہوگا جہنم کی آگ کا. کیا بنے گا؟ آج دنیا میں تھوڑی سی گرمی ہم سے برداشت نہیں ہوتی. آج ہم وہی بات آمن اور عمل الصالحات کے مراحل سے گزرتے ہیں، ہم کہتے ہیں کیا مشکل میں پڑ رہے ہیں، کیا کود لیا، کیا کر دیں، آرام کرو، موج کرو، یہ اتنی گرمی سے میں نکل کر آنے کے کوئی دن نہ. گھر بیٹھتے ہیں، بچوں کو دیکھو، افطاری بناؤ، ٹھنڈا کرو گھر، سکون سے اندھیرا کرو. لیکن وتواصوا بالحق وتواصوا بالصبر، آپ کو اس گرمی میں بھی گھر سے نکال لایا نا، تو پھر آپ بتائیے کہ اس کے بعد کیا ہوگا. سوچ کر اس کا شعور رکھتے ہیں، تلاوت سنتے ہیں اس کی، اور اپنے لیے بھی اور دوسروں کے لیے بھی دعا کریں گے کہ اللہ ہم سب کے لیے اس کو آسان کر دے، کہ ہم اپنے آپ کو اس دنیا میں اعلی اخلاق پہ رکھے اور اپنا محاسبہ بھی کرے.
بسم اللہ الرحمن الرحیم. ویل لکل ہمزۃ لمزۃ الذی جمع مالا وعددہ يحسب أن ماله أخلده كلا لينبذن في الحطمة وما أدراك ما الحطمة نار الله الموقدة التي تطلع على الأفئدة إنها عليهم مؤصدة.
آپ دیکھیں کہ یہ جو فی امد ممدد ہے، ایسے نہیں لگ رہا دل بند ہو رہا ہے. چیمبرز آف نار، فائر، آگ کے سلنڈر، اور اس میں ڈال دیا جائے. کبھی آپ نے سنا ہوگا کہ گرمی سے لوگ مر گئے، آگ لگ گئی، گھر میں گھٹن سے کاربن آ گئی. سردیوں میں اکثر ایسی چیزیں آپ سنتے ہیں کہ جی وہاں یہ ہوا وہ ہوا. تو کیا دعا کرنی ہے کہ اللہم اجرنا من النار. خلاصہ کیا نکلا ساری بات کا؟ کہ ہم نے اپنے آپ کو اور دوسروں کو ساگ سے بچانے کی کوشش کرنی ہے، بد اخلاق نہیں بننا، ہم مازون اور لمازون میں شامل نہیں ہونا، مال کو جمع کرنا اور خرچ نہ کرنا، اور ہر وقت اسی کے غم میں نہیں رونا. ایک وقت آئے گا کہ جب انشاءاللہ اللہ کے پاس جائیں گے تو اللہ سے ان ساری چیزوں کی خیر بھی طلب کر لیں گے. تو جزاک اللہ خیر، اللہ تعالیٰ آپ کے میرے اس چھوٹے سے عمل کو قبول کرے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلی اللہ تعالیٰ خیری خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.